नेपाली भाषाको कार्यक्रम हाम्रो चौतारीबाट सम्पूर्ण आदरणीय श्रोताहरूमा म श्रीधर बस्नेतको हार्दिक स्वागत र न्यानो अभिवादन। यो कार्यक्रम प्लानेट एफएमको 104.6 हरेक हप्ता साँझ 6:50 7:20 शुक्रबारको दिन प्रसारण हुन्छ र अनलाइनबाट पनि सुन्न सकिन्छ प्लानेट अडियो .org.nz गएर। कार्यक्रममा विविध विषयमा जानकारी तथा छलफल गर्दछौँ। न्युजिल्यान्डको अकल्यान्डमा नेपाली समुदायका गतिविधि लगायत भावी कार्यक्रम लगायत नेपालतिरका र विश्वका प्रमुख घटनाबारे पनि हामी छलफल गर्दछौँ। साथमा सुमधुर नेपाली गीत सङ्गीतबाट मनोरञ्जन पनि गराउँदछौँ। गत आइतबार कवि तथा गीतकार दिनेश अधिकारीजीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो नेपाली साहित्य समाजको आयोजनामा। त्यस्तै अर्को कार्यक्रम पर्सि आइतबार हुँदैछ। त्यो कार्यक्रम हो हालै प्रकाशमा आएको एउटा प्रचलित पुस्तक विचार तथा अनुभूत पुस्तकबारे छलफलको कार्यक्रम हुँदैछ। किताबका लेखक कपिल लोहनी स्वयं उपस्थित हुनुहुनेछ र किताबका अन्तर्निहित विषयबारे लेखकका भनाइहरू पनि हामीले सुन्ने मौका पाउनेछौँ र साथै विभिन्न व्यक्तिहरूद्वारा यस पुस्तकबारे विचार विमर्श पनि हुनेछ। सम्झौँ पर्सि आइतबार 19 जनवरीका दिनको 2 फन्डेल हाउस न्यू नर्थ रोड माउन्ट अल्बर्टमा लेखक कपिल लोहनीको पुस्तकबारे छलफल र भेटघाट कार्यक्रम। नेपालतिरका घटनाबारे चर्चा गर्दा गएको आइतबार अर्थात् पुस 27 दिन पृथ्वी जयन्ती सम्पन्न भयो। पृथ्वीनारायण शाहले नेपालका लागि गरेको देन सम्झिनु कति लायक छ, कति उचित छ? उनलाई वर्षमा एक दिन सम्झने र उनको मार्गदर्शन अहिले पनि कति सान्दर्भिक छ, यस सम्बन्धमा विभिन्न विद्वान प्रोफेसर विश्लेषक राजनीतिज्ञहरू के भन्छन्, उनीहरूको आफ्नै आवाजहरूमा उनीहरूका भनाई पनि हामी सुनाउनेछौँ।
सबभन्दा पहिला नेपाली भावनाको एउटा पुरानो गीत सुनौ, नेपाली हामी रहन्छौ कहाँ नेपालै नरहे। स्वर र संगीत नातिकाजी, शब्द रचना माधव प्रसाद घिमिरे।
नेपाली हामी रहौला कहाँ, नेपालै न रहे, नेपालै न रहे, उचाइ हाम्रो झुलिन्छ कहाँ, हिमालय न रहे, हिमालय न रहे, तराई हाम्रो सुनको हिमालय हिराको माटो र पानी पहिलो धान धरती का छोरा को ये कहाँ बाट संसार हेर्छौ समझालै ना रहे, समझालै ना रहे, समझालै ना रहे, तिहार रमाइलो हाम्रो छुटकार ख्यालीले हृदय हाम्रो झुरमुराउँछ जितको झालीले, वैशाखको तालमा नाचौल कहाँ मादलै ना रहे, मादलै ना रहे, मादलै ना रहे, एक राम्रो बिहानी पक घामको रेखी हो सभ्यता पहिलो संसारमा पहिलो हिमाल देखी हो, बुझौला कहाँ पूर्वको पहिलो उज्यालै नारा हे,
पृथ्वीनारायण शाहले टुक्रा टुक्रामा विभाजित नेपालको एकीकरण गरेका थिए। कसैले यसलाई पुनः एकीकरण पनि भनेका छन् भने कसैले भौगोलिक एकीकरण मात्र भएको पृथ्वी पनि भनेका छन्। पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु कति सान्दर्भिक छ र उनको देनबारे गत साता नेपालमा निकै छलफल वार्ता टिका टिप्पणी भए। नेपालको वर्तमान अवस्थामा पृथ्वीनारायण शाहको योगदानले के महत्व राख्छ, विभिन्न व्यक्तिहरूले के भने यो सुन्नु लायक पनि छ। पृथ्वीनारायण शाहको 298 औं जयन्तीको अवसरमा व्यक्त भएका विचारहरू यस प्रकार थिए। सुरु गरौं प्रोफेसर डाक्टर त्रिरत्न मानन्दरको विचारबाट।
पृथ्वीनारायण शाहको उदय भएको बेलामा नेपाल राज्य अनेकौं सानो सानो राज्यमा विभाजित थियो, 52 भन्दा पनि बोली। अब कर्णाली क्षेत्रमा 22 राज्य थिए, त्यसलाई 22 भनिन्थ्यो। गण्डकी क्षेत्रमा 24 राज्य, त्यसलाई 24 भनिन्थ्यो। यस्तै किसिमबाट पूर्वी दक्षिण भागमा सेनहरूद्वारा राज्य गरिएका विभिन्न राज्यहरू थिए, मकवानपुर, चौरङ्गी, विजयपुर र नेपाल उपत्यकाभित्र पनि कान्तिपुर, भक्तपुर र ललितपुर 3 स्वतन्त्र राज्यहरू थिए। र यी सबै 52 भन्दा बढी साना साना राज्यमा विभाजित नेपाललाई चाहिँ एउटै सूत्रमा बाँध्ने कामको सुरुवात पृथ्वीनारायण शाहले गरेका थिए। र पृथ्वीनारायण शाहको समयमा यी सबै कार्य पुरा त हुन सकेन, तर उनले एकदम राम्रोसँग चाहिँ सुरुवात गरे र सुरुवात गरिसकेपछि उनी पछि राजेन्द्र लक्ष्मी र बहादुर शाहले यसलाई फेरि अगाडि बढाए र यसरी यसरी चाहिँ के भने एउटा आधुनिक नेपालको निर्माण भयो। त्यस कारण आधुनिक नेपालको निर्माताको रूपमा आज हामीले पृथ्वीनारायण शाहलाई पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने गरेका छौँ। अब कसै कसैले पृथ्वीनारायण शाहको एकदम आलोचना मात्रै गरेको पाइन्छ, मानौँ कि उनलाई चाहिँ के भनेदेखि एउटा दानव जस्तै नै प्रस्तुत गरेको पाइन्छ, होइन? र के भन्छ भनेदेखि चाहिँ उनले कहाँ नेपालको एकीकरण गरेका हुन् र उनले त आफ्नो गोर्खा राज्य पो बढाएको छ, एकीकरण भन्ने ठिकै चाहिँ त्यो बेला र उनको चाहिँ व्यवहार जुन भन्नुभयो कृषिपुरहरूको नाक काटेको, होइन? त्यो मात्रै होइन, अरू पनि छैन भन्ने धेरै कुराहरू छन्। यस कारण चाहिँ उनको पूर्णतापूर्ण व्यवहार, त्यस कारण त्यो भएको हुनाले चाहिँ उनलाई एकीकरणकर्ताको रूपमा सम्झाउनु पर्ने आवश्यक छैन मेरो कुरा। र दोस्रो कुरो ठ्याक्कै उल्टो के भनेदेखि चाहिँ पृथ्वीनारायण शाहलाई एउटा देवताको रूपमा मानेर सुरुदेखि नै उनको योजना चाहिँ नेपालको एकीकरण गर्नु थियो, गोर्खाको विशुद्धिकरण गर्नु थिएन भनेर चाहिँ भुरी भुरी प्रशंसा गरेर र कयौँ उनका कमी कमजोरीहरू लुकाउने पनि प्रयत्न गर्छन्। वास्तवमा यो दुवै चिज चाहिँ गलत हो। वास्तवमा के भने पृथ्वीनारायण शाह न त दानव हुन् न त देवता हुन्, उनी एउटा साधारण मानव, तर साधारण मानव भए तापनि कस्तो भनेदेखि एउटा अलौकिक व्यक्तित्व भएको मानव। त्यस कारण उनले चाहिँ जुन एक किसिमको चाहिँ यो सिङ्गो नेपालको निर्माण गरे त्यसलाई चाहिँ एउटा निष्पक्ष ढङ्गले हामीले चाहिँ विवेचना गर्नुपर्छ र त्यो एउटा आधुनिक नेपालको चाहिँ निर्माण गर्दाखेरि केही कमी कमजोरीहरू अवश्य पनि थिए, मानिसबाटै हुन्छ नि केही कमी कमजोरी त। र तपाईँले पनि अघि पनि भन्नुभयो कि चाहिँ जब कुनै एउटा चाहिँ लडाइँ हुन्छ भनेदेखि त त्यहाँ त कुनै चाहिँ अलिअलि भनौँ न हेराइन्जहरू त भइहाल्छ त्यो, होइन? र त्यसैलाई चाहिँ तिललाई पहाड बनाएर उसैलाई उसैको आलोचना गर्ने कसैले र कसैले चाहिँ ती कुराहरू हुँदै होइन भनेर चाहिँ एक किसिमको चाहिँ लुकाउन खोज्ने त्यो दुवै ठिक छैन। हामीले गर्नुपर्ने कुरा के भने पृथ्वीनारायण शाहले जुन योगदान दिए नेपालको एकीकरणमा त्यसलाई चाहिँ एउटा निष्पक्ष ढङ्गले हामीले दिनुपर्छ र पृथ्वीनारायण शाहको कमी कमजोरी देखाउँदाखेरि उनको व्यक्तित्व कम हुनेले हेर्नुहोस् बरु लुकाउँदाखेरि कम हुन्छ। अब जस्तै भनौँ तपाईँले पनि एउटा भर्खर उल्लेख पनि गर्नुभयो किनकि कीर्तिपुरहरूको नाक काटेको, अब कीर्तिपुर जित्नुलाई पृथ्वीनारायण शाहले धेरै गाह्रो अघि 9 लाग्यो, 3 उहाँले त्यसमा चाहिँ आक्रमण गर्नु पर्यो। पहिलोचोटिकोमा त उनको योग्य सेनापति कालो पाण्डेको मृत्यु भयो, दोस्रो पल्टमा उनको भाइको आँखा फुट्यो, यस्तो किसिमबाट भएर चाहिँ जितिसकेपछि अनि केही व्यक्तिहरूको नाक काटेको चाहिँ पतन गर्नु पर्छ सबैको होइन। र यहाँ चाहिँ के भन्छ भने सबै कीर्तिपुरहरूको नाक काटेको होइन, होइन केहीको मात्र काटिएको हो, त्यसलाई अति सुरक्षित ढङ्गबाट प्रस्तुत गरेर यति धार्मिक थियो र उति धार्मिक थियो त्यो पनि भन्नुहुन्न अघि र एउटा कुरा सानो अघि म यहाँ के बताउन चाहन्छु भनेदेखि तपाईँलाई नाक काटेको बारेमा त्यो ललिता बल्लभले जुन वर्णन गरेको थियो त छँदै छ र पछि गएर के हो भने नेपाल सरकारले एक तिनीहरूलाई चाहिँ अलिकति अन्याय परेको रहेछ भनेर त्यो नाक काटिएको परिवारलाई जनही दुई रोपनी जग्गा दिएको कागजी प्राप्त भएको छ। यस कारण चाहिँ के भनेदेखि केही कमी कमजोरी प्रतिनांशामा थियो त्यो त हुनु हुनु पनि हुन्छ त्यो अघि तर त्यसैलाई चाहिँ आधार बनाएर उनको आलोचनामा केही गर्नु पनि हुँदैन र उनको कमी कमजोरीलाई लुकाएर उनलाई देवता जस्तो प्रस्तुत गर्नु पनि हुँदैन। अहिलेको आवश्यकता भनेको के हो भने निष्पक्ष रूपमा हामीले यसको
यस्तै पृथ्वीनारायण शाहबारे विचार राख्नुहुन्छ पूर्व एमालेका नेता खगेन्द्र सिटौला।
मैले चाहिँ पृथ्वीनारायण शाहलाई तिनवटा पाठा मैले देखेको तिनवटा पाठा जसले हो भने पनि होइन भने पनि पृथ्वीनारायण शाहले एकीकरण जुन अभियान सुरु गर्यो कसैले गोर्खा विस्तार गर्यो कसैले भूगोलको एकीकरण गर्नु त्यसैको विकसित रूपले नेपाली संयुक्त राष्ट्रसङ्घको सदस्य पाए राष्ट्रको अब मुलुक के राष्ट्र हुने योग्यता त्यहाँ पुग है भनेर सदस्यता प्राप्त गर्न सक्नु र त्यो भूगोल भनेको कुनै मानव रहित कुनै भूगोल हो हामी भूगोलमा नै गर्व गर्छौँ सगरमा ठाउँ कोही मान्छे बस्दैन त्यसमा हामी गर्व गर्छौँ त्यो भूगोल पृथ्वीनारायण शाहले ल्याए हामी बुद्ध जन्मेको लुम्बिनीलाई गौरव गर्छौँ त्यो भूगोल पृथ्वीनारायण शाहले जो त्यसैले उहाँले भने जस्तै पछि अरूले गरे सम्पूर्ण नेपाल पृथ्वीनारायण शाहको पालन भएको होइन बाइसे चौबिस त बाहुन शाहको अरू अरूले पनि छोड्दै एकदम गरे तर पृथ्वीनारायण शाहको तिनवटा पाटा एउटा हुन् राष्ट्र निर्माता हुन् र अर्को पाटो भनेको उनी नेपाल जोगाउने र जोगाउने मूल राष्ट्रिय चिन्तनधार पृथ्वी विचारका दाता हुन् र अर्को चाहिँ उनी साम्राज्यवाद विरोधी योद्धा र विजेता त्यस बेलाको सुपर पावर अहिलेको अमेरिका सुपर पावर जस्तै पश्चिमाहरूको प्रतिनिधि सुपर पावर बेलायत त्यो बेलायत शक्तिलाई जित्ने एसियाको कुनै नेता छ भने हाम्रो पृथ्वीनारायण शाहले नेतृत्व गरेको गोर्खाली फौज र त्यो त्यसको प्रतिनेता पृथ्वीनारायण शाह त्यसमा हामी नेपाली गर्व गौरव गर्ने कि नगर्ने त्यो शौर्यले र यो जुन गोर्खाली विश्व सर्वर हुन्छ नि
श्रोताहरू हामी पृथ्वीनारायण शाहबारे व्यक्त विभिन्न विचारहरू हामी सुन्दै जानेछौँ। यही बीच एउटा गीत सुनौ शिशिर योगीको आवाजमा संगीत र रचना डाक्टर विश्वनाथ प्रेम यो देशमा एउटा मानिस खोजिरहेछु सबै दलका नेताहरू पृथ्वीराज शाहलाई राष्ट्र निर्माताको रूपमा मान्नुपर्ने कुरामा करिब करिब एकै ठाउँमा उभिन पुगे। नेपाल एकीकरणका रचनाकार र योजनाकार पृथ्वीराज शाहले आफ्नो छोटो जीवनकालमा नेपालका लागि जति महत्वपूर्ण काम गरे त्यसको लेखाजोखा गर्नुपर्ने बताउँदै अर्कोतिर उनका केही कार्यहरूको आलोचना पनि नभएका होइनन्। तर झण्डै 300 वर्ष अघि गोर्खा जस्तो सानो राज्यमा जन्मेका ठिटोले सैन्य शक्ति बढाउँदै ब्रिटिस साम्राज्यवादसँग पैँट चोरी खेल्दै वरिपरिका ठुल्ठूला राष्ट्रहरूको थिचोमिचोबाट जोगाउन गरेका महत्वपूर्ण कामहरूलाई आज 300 वर्ष पछिको आँखाबाट हेरेर अवमूल्यन गर्नु र नजर अन्दाज गर्नु न्यायचित होला र डाक्टर जगमान गुरुङ भन्छन् पृथ्वीराज शाह समय र परिस्थितिलाई काबुमा राख्न सक्ने व्यक्ति थिए, ठिक ठाउँमा ठिक नियुक्ति गर्न सक्ने उनमा क्षमता पनि थियो र एकजना विद्यालय नगएको राजनीति कूटनीति अर्थनीति नपढेको मान्छेले त्यत्रा शक्तिशाली फौजसँग लडेर आज हामीलाई उनले नेपाल नामको राष्ट्र दिएका छन्। उनीसँग पूर्वाग्रह राखिराख्नु न्यायचित नहोला। डाक्टर जगमान गुरुङको विचारमा भक्तपुर पाटन ललितपुरलाई पृथ्वीराज शाहले जितेका होइनन्, मिलाएका मात्र हुन्। सुनौ उनको विचार आफ्नै शब्दमा।
हिन्दू राज्य चाहेको काठमाडौँ भक्तपुर पाटन जितेको होइन, मिला मिला भन्थ्यो पार्टीले आएर कुद्छ कि भक्तपुरले आएर कुद्छ कि भन्ने भयो भने स्वतन्त्र रूपले सजिलो छात्रहरू पनि हाल्न पाए विषयले जाँदाखेरि हेर्न पाए मेसेज लाग्यो हाल्नु। हिन्दू राज्य चाहेको अहिलेको भाषामा भन्यो भने सार्वभौम सत्ता, त्यो सार्वभौम सत्ता पनि किन लिनु परेन जुन चौन्न टुक्रामा विवाद विवाद अङ्ग्रेजको शक्ति दिल्ली लडेर उकालोतिर लाग्ने त्यसबाट रोक्नको लागि कुनै चौन्न टुक्रामध्ये एउटा सक्छ
राजनीति कुटनीति अर्थनीति पनि नपढेको मान्छेले
त्यत्रा शक्तिशाली फौजसँग लडेर आज हामीलाई उनले नेपाल नामको राष्ट्र दिएका छन्। उनीसँग पूर्वाग्रह राखिराख्नु कतिको वाञ्छनीय हुन्छ।
अर्को प्रश्न पनि आउँछ, यदि पृथ्वीनारायण शाहले नेपाल देश नबनाएको भए के हुन्थ्यो?
यो विषयमा साझा विवेकशील पार्टीका रविन्द्र मिश्र भन्छन्,
पृथ्वीनारायण शाहले त्यो कदम नलिएको भए के हुन्थ्यो? के हुन्थ्यो भने मुसलमानहरूले पनि आक्रमण गरेकै थिए, त्यो मुसलमान सेनालाई पनि गोर्खाली सेनाले पराजित गरेकै हो। त्यसपछि सबैभन्दा खतरनाक आक्रमण अङ्ग्रेजहरूबाट भएकै हो र सिन्धुलीगढीमा अङ्ग्रेजहरूलाई नहराएको भएदेखि आज नेपाल भनेर जहाँ हामी बसेका छौँ, जसरी नेपाली भनेर गर्व गरेका छौँ, सगरमाथा हाम्रो भनेका छौँ, सीता हाम्रो भनेका छौँ, पशुपति हाम्रो भनेका छौँ, लुम्बिनी हाम्रो भनेका छौँ, यो भूभाग हाम्रो भनेका छौँ र नेपाली भनेर गर्व गरेका छौँ, त्यो गर्व गर्ने स्थिति हुन्थ्यो कि हुन्थेन? त्यो राष्ट्र निर्माण, कसैलाई एकीकरण भन्ने शब्द प्रयोग गर्न मन लाग्दैन भने राष्ट्र निर्माण भन्ने शब्द प्रयोग गर्दा पनि अन्यथा हुँदैन होला।
पृथ्वीनारायण शाहको बारेमा आजका पुस्ताका प्रखर नेताहरूमा निकै गहकिलो धारणा बन्न लागेको देखिन्छ। पुराना नेताले जस्तो बाटो बिगाए पनि यस्ता नयाँ युवाहरू, नवयुवकहरू, नयाँ नेताहरू
गहन अध्ययन गर्न थालेका र उनीहरूका विश्लेषण दूरदर्शी भएको पाइन थालेको छ। यही क्रममा सुनौ नेपाल कम्युनिस्ट पार्टीका एकजना प्रखर युवा नेता आरसी न्यौपानेको विचार।
सापेक्ष मूल्याङ्कन गर्नु, निरपेक्ष मूल्याङ्कन गर्नु, उहाँ पनि व्यक्ति हो, अभियन्ता हो, राजा हो, त्रुटिहरू हुन्छ, कमजोरीहरू हुन्छ, एकको दुईमा विभाजन र विपरीतको एकत्व हो नि त मूल्याङ्कनको आधार। पृथ्वीनारायण शाह पनि आलोचना रहित पात्र त होइन, तर उहाँका धेरै पक्षहरू सकारात्मक थिए। त्यस अर्थमा हामीले पृथ्वीनारायण शाह मानिरहेछौँ र 298 जन्मजयन्तीको संघारमा सम्पत्ति छ। त्यसैले जब संसारका धेरै राष्ट्रहरू ब्रिटिसको उपनिवेश भएर गुलाम बनेका थिए, त्यति बेला पृथ्वीनारायण शाहले यही दक्षिणमै रहेको ब्रिटिस साम्राज्यवादका विरुद्ध लडेर नेपालको एकीकरण र नेपालको एकीकरण भएपछिको भूमिमा उपनिवेश हुन नदिनको निम्ति ब्रिटिस साम्राज्यवादसँग सँगसँगै लड्नु भएको छ। एकत्र एकीकरण अभियानको मसाल छ, अर्कोतर्फ साम्राज्यवादको लडाइँ छ। जितगढीदेखि लिएर नेपालका ठुला गढीहरूमा हामीले गर्व गर्छौँ, हामीले अङ्ग्रेजसँग लडेर जितेको, त्यो त पृथ्वीनारायण शाहकै आलोकमा भएको नि। त्यही हामीले इतिहासको अन्वेषण गहिरोसँग गरौँ, नयाँ पुस्ताले पनि यसको राम्रो अध्ययन अनुसन्धान गर्न जरुर छ, राजनीतिक दलहरूले पनि यसको गहिराईमा पुगेर चाहिँ तपाईँको पूर्वाग्रह भएर होइन, एउटा पूर्वाग्रहबाट माथि उठेर, आग्रहबाट माथि उठेर मूल्याङ्कन गर्न सक्यौँ भने पृथ्वीनारायण शाहका सकारात्मक सबल र दुर्बल पक्षहरूको समीक्षाकै साथ मूलत सबल पक्षहरूलाई नै हामीले आफूसँग जान जरुर छ। जति बेला नेपालमा 1903 विक्रम सम्बत 1903 जङ्गबहादुरले शासन हत्याए लिए, त्यसपछिको राजनीतिक परिदृश्य र कविरुद्ध प्रजा परिषदको गठन 1993 रङ्गप्रसादको नेतृत्वमा र ती प्रजातान्त्रिक जन्म 2007 प्रजातान्त्रिक आन्दोलन, त्यसपछि दिल्ली सम्झौता, असमान सन्धि सम्झौताहरू अथवा त्यसभन्दा अगाडिको सन् 1816 कृत्य सुगोली सन्धि, यी यावत विषयहरूको पनि दृष्टान्त हेर्दै आउनु त भने यो पृथ्वीनारायण शाहलाई अपमान गर्ने, सापेक्ष मूल्याङ्कन गर्नु, निरपेक्ष मूल्याङ्कन गर्नु, उहाँ पनि व्यक्ति हो, अभियन्ता हो, राजा हो, त्रुटिहरू हुन्छ, कमजोरीहरू हुन्छ, एकको दुईमा विभाजन र विपरीतको एकत्व हो नि त मूल्याङ्कनको आधार। पृथ्वीनारायण शाह पनि आलोचना रहित पात्र त होइन, तर उहाँका धेरै पक्षहरू सकारात्मक थिए। त्यस अर्थमा हामीले पृथ्वीनारायण शाह मानिरहेछौँ र 298 जन्मजयन्तीको संघारमा सम्पत्ति छ। त्यसैले जब संसारका धेरै राष्ट्रहरू ब्रिटिसको उपनिवेश भएर गुलाम बनेका थिए, त्यति बेला पृथ्वीनारायण शाहले यही दक्षिणमै रहेको ब्रिटिस साम्राज्यवादका विरुद्ध लडेर नेपालको एकीकरण र नेपालको एकीकरण भएपछिको भूमिमा उपनिवेश हुन नदिनको निम्ति ब्रिटिस साम्राज्यवादसँग सँगसँगै लड्नु भएको छ। एकत्र एकीकरण अभियानको मसाल छ, अर्कोतर्फ साम्राज्यवादको लडाइँ छ। जितगढीदेखि लिएर नेपालका ठुला गढीहरूमा हामीले गर्व गर्छौँ, हामीले अङ्ग्रेजसँग लडेर जितेको, त्यो त पृथ्वीनारायण शाहकै आलोकमा भएको नि। त्यही हामीले इतिहासको अन्वेषण गहिरोसँग गरौँ, नयाँ पुस्ताले पनि यसको राम्रो अध्ययन अनुसन्धान गर्न जरुर छ, राजनीतिक दलहरूले पनि यसको गहिराईमा पुगेर चाहिँ तपाईँको पूर्वाग्रह भएर होइन, एउटा पूर्वाग्रहबाट माथि उठेर, आग्रहबाट माथि उठेर मूल्याङ्कन गर्न सक्यौँ भने पृथ्वीनारायण शाहका सकारात्मक सबल र दुर्बल पक्षहरूको समीक्षाकै साथ मूलत सबल पक्षहरूलाई नै हामीले आफूसँग जान जरुर छ। जति बेला नेपालमा 1903 विक्रम सम्बत 1903 जङ्गबहादुरले शासन हत्याए लिए, त्यसपछिको राजनीतिक परिदृश्य र कविरुद्ध प्रजा परिषदको गठन 1993 रङ्गप्रसादको नेतृत्वमा र ती प्रजातान्त्रिक जन्म 2007 प्रजातान्त्रिक आन्दोलन, त्यसपछि दिल्ली सम्झौता, असमान सन्धि सम्झौताहरू अथवा त्यसभन्दा अगाडिको सन् 1816 कृत्य सुगोली सन्धि, यी यावत विषयहरूको पनि दृष्टान्त हेर्दै आउनु त भने यो पृथ्वीनारायण शाहलाई अपमान गर्ने, यो प्रश्न नै किन उठिरहेछ यति समयमा आउँदा भन्ने नै यहाँ नै शङ्का छ। यो नै पश्चिमा साम्राज्यवादले विशेष गरेर क्रिस्चियनहरूले पृथ्वीनारायण शाहलाई उति बेलाको बदला लिनको निम्ति अहिले आएर पनि राजनीतिक पार्टीहरूको आवरणमा राजनीतिक पार्टीभित्र केही आफ्ना मान्छेहरू केही क्षेत्रलाहरू भर्ती गरेर भर्ना गरेर त्यो आवरणमा पार्टीहरूलाई पनि बदनाम गर्ने र राष्ट्रिय विभूति र राष्ट्रिय एकता र राष्ट्रिय स्वतन्त्रतालाई बदनाम गर्ने दिँदैन र मुलुकमा सके भेटिकन सिटीको सिस्टर कन्सर्ट बनाउने क्रिस्चियन राष्ट्र बनाउने नसके नेपाललाई कुलास भइदिने।
यसरी जटिल परिस्थितिबाट गुज्रिरहेको नेपाललाई पृथ्वीनारायण शाहले देखाएको बाटो अझै सान्दर्भिक छ। अब नेपाललाई बचाउने उठाउने हिँडाउने जिम्मेवारी यस्ता युवा पिँढीको हातमा आएको छ जसलाई वहन गर्न यो पिँढी सक्षम हुनेछ भन्ने हामी आशा गरौं। श्रोताहरू हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। जानुभन्दा अगाडि श्रोताहरूमा अर्को नेपाली भावनाको एउटा मिठो गीत जुन गीत गोपाल योञ्जनले गाउनु भएको थियो र अहिले सुसन मास्के र आशा तामाङले यो पुनर्गायन गर्नुभएको छ म झुक्दै नझुक्ने नेपालकी छोरी यो गीत यहाँ समक्ष राख्दै बिदा पनि हुन्छु। नमस्ते।
बनेको छ पराले यो